उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा 9 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले म हिँडेको बाटोको वाचन सुन्दै आएका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको अन्तिम श्रृंखलाको वाचन अब सुनौ अचित घिमिरेको आवाजमा।
दुई हजार 64 साल साउनमा एक दिन बेलुका अफिसबाट आएर धरावासीजीले भन्नुभयो, आज हेड अफिसबाट हिराराज नेपाल सरले फोन गरेर काठमाडौँ आउन मन छ कि छैन भनेर सोध्नुभयो, घरमा सल्लाह गर्छु भने के गर्ने। म पनि अलमल्ल परे, कहिले कल्पना नगरेको प्रश्न आइपरेको थियो। निकै लामो छलफलपछि पनि हामी निर्णयमा पुग्न सकेनौं। विवेकले भने भर्खर एसएलसी पास गरेको थियो, ऊ भने जानुपर्छ कि जानुपर्छ भन्न थाल्यो। भोलिपल्ट दिपलेश कुमार भाइ र लेखनाथ दाईसँग सल्लाह भयो, सबैले जानु नै ठिक हुन्छ भनेपछि उहाँले नेपाल सरलाई फोन गरेर आउँछु भन्नुभएछ। नभन्दै तेस्रो हप्तातिर पत्र आएछ। धरावासीजी र विवेक साउन 28 गते काठमाडौँ लाग्नुभयो। छोरी प्रतिमाले एसएलसी दिएपछि हाम्रो पनि काठमाडौँ नै आउने कुरो हुँदै थियो। उता आमा बुबालाई पनि भाइ बुहारीले घरमा लाने भए। आमा बुबा पनि खुसी नै सँग घर जाने हुनुभयो। यतिका वर्ष अभर पर्दा छोरीले हेरी सजिलोसँग राखी, फेरि पनि उनीहरूसँगै पछि लागेर घरै नभए जस्तो गरी त्यो साँगुरो ठाउँमा किन जानु, अब आफ्नै घरमा जानुपर्छ, मर्दा पर्दा छोरै चाहिन्छ भन्छन्, यसका घरमा आउँदैनन्, त्यो भनेको आफ्नै घर हो। हामी पनि त्यो अदुवा खोला पारिपट्टिको 3 कट्ठा बिक्री भएछ भने काठमाडौँमा एउटा घर किन्ने विचारमा थियौँ। संजोग नै पर्यो, भिटा किन्ने मान्छेहरू आउन थाले। दिनदिनै भिटाको दाम चर्किँदै गइरहेकोले मान्छेहरूको ओइरो लाग्न थाल्यो। कोही भन्थे अहिले त भिटा बेच्नुहुन्न, अझै दाम बढ्छ, साह्रै साइडमा परेको छ, दाम त त्यसले मिठो गरी पाउँछ। त्यही बेला हामीलाई पनि जुरिरहे आएको होला। यसो हेर्दा पहाडबाट भर्खरै मधेस चढेका जस्ता देखिने मान्छे बिहान 7 बजे यो धरावासीको घर होइन भन्दै आइपुगे। त्यसपछि कुराकानी भयो। साह्रै दुःखमा जोडेको भिटा थियो, माया लागे पनि बेच्नै पर्ने भएको थियो। भिटा सम्झिँदै दाम गर्न थाले। 8:30 उनीहरूले दाम गर्न थाले, 9, 9:30 र अब अन्तिम हामी 10 पुग्यौँ भने। त्यसपछि मैले नै फोन लगाएँ धरावासीजीलाई, दाम त 10 पुऱ्याए के गर्नु। फोनमै हामी एकछिन अल्मल्यौँ र दिने निर्णय गर्यौँ। चारपानीबाट मोहन ज्वाइँलाई बोलाएँ, शनिश्चरीबाट कुमार भाइलाई। जग्गा बेचियो बैना गर्नु पर्यो भनेर धेरै खुसी हुनुभयो। दाम राम्रै गरी भेटेछ। दाम धेरै राखेर मात्रै पनि हुँदैन, एकैचोटि लिने मान्छे भन्ने बित्तिकै पनि पाइँदैन। टुक्रा टुक्रा पारेर बेच्दा माटो घट्छ, जे भयो राम्रै भयो। आफ्नो पनि अब काम बन्छ, काठमाडौँमा घर किन्न खोजेको त्यो पुरा हुने भयो। 2 लाख बैना गरी तुरन्त काठमाडौँ पठाइदिएँ। मनमा एक किसिमको ढुक्क भयो, अब काठमाडौँमा एउटा घर किनिने भयो। 2048 सालमा बुबाले म मरिहाल्छु आमाले दिन्छ कि दिन्न, मैले दिएको पैसा यति हो समात, मेरो अब मर्ने बाँच्नेको भरोसा छैन भन्दै बाकसबाट निकालेर दिएको 10,000 रुपियाँले आज 30 लाखको बाटो देखायो। घर परिवारको सल्लाहले चल्दा त सबै राम्रो हुँदै जाँदो रहेछ। सधैँ चर्को काम लाग्ने आज न्यानो जस्तो लागेको थियो। उराट लाग्ने दिन त्यसै रमाइलो पनि लाग्न थालेको छ, तर छिमेकीहरूलाई छोडिने भयो भन्ने अर्कातिर नरमाइलो लाग्न थाल्यो। काठमाडौँमा पनि घरको खोजी हुन थाल्यो। घर बनाउने भन्दा पनि बनाएकै घर लिने भन्ने सल्लाह भयो। दुर्गा चक्र आमा र अरू भाइहरूले धेरै जोड गर्नुभएको थियो, दाई अब यति आउनुपर्छ भन्ने। घर किन्ने भन्दा आमा र भाइहरू धेरै खुसी हुनुभयो, त्यसमा आमाको ठूलो हात छ, आमाको योगदान बिर्सिन सक्नु छ। विवेक छोरालाई लिएर सारा दुःख गर्नुभएको छ, कहीँ भने जस्तो नभेटाउँदा हैरान भएर त्यही नजिकै आफ्नै छिमेकी सुविधी नै थर्कासँग कुरा मिलाउनु भएछ आमाले। 35 लाखमा घर त नजिकै भएकोले पहिले नै देखिराखेको हो, ठिकै हो, त्यतिको बाटैमा छ। घर अगाडि धारा खोला ठाउँ, आमा र भाइहरू पनि टाढा, पनि कता जानु छिमेक पनि हुँदैनन्। ठाउँ पनि कस्तो पर्छ, महँगी दिनदिनै बढिराखेको छ, किन्ने निर्णय गरी बैना दिनुभयो। छिमेकीहरू गाईकै कुरा गर्न थाले, अब तपाईँहरू पनि काठमाडौँ जानुहुन्छ अरे भन्ने सुन्न थालियो। हामीलाई त शून्य हुने भयो, बानी भएका थियौँ तपाईँहरूसँग बोल्ने गफ गर्ने। हामीले भन्यौँ गए पनि के नै भएर घर यही हो, आइरहनुपर्छ, उहाँ त डेरा जस्तो मात्र हो। छिमेकीहरू गुनासो गर्न थालेका थिए, तपाईँहरू आउनुभयो भनेर हामीलाई खुसी लागेको थियो, हामीलाई त छोडेर पो जान लाग्नुभएछ, माया नमार्नु, म मुसुक्क हाँसेर कहाँ त्यसरी गइन्छ र, तपाईँहरू सबै यहीँ हुनुहुन्छ, घर यहीँ छ भन्थे। 2065 साल चैत्र 18 गते आमा बुबालाई माथि घरमा लैजाने भन्ने सल्लाह भयो भाइ बुहारीको। घर बनाउने मिस्त्रीहरू दुवै लागि परेका थिए छिटो घर बनाइसिद्याउन। आमा पनि बेला बेला घर गइरहन थाल्नुपर्ने भयो। अरूलाई भन्दा घरको ठूलो मान्छेलाई नै खोज्न थाले। टाढाबाट धाउन आमालाई खुट्टाले भर नदिएकाले उहाँ गएर बरू त छाप्रो हालेर बस्नुपर्छ भन्ने सल्लाह गरे। आफ्नो पनि जति सक्दो छिटो नै यता पास गरेर काठमाडौँ पनि पास गर्न जानुपर्ने थियो। मानिसको मन हो छिनछिनमा बदलिन्छ। धरावासीजी काठमाडौँमा घरको बैना गरेर झापा भिटा पास गर्न आउनुभयो। जग्गाको भाउ पनि दिनदिनै बढेकाले उनीहरूलाई पनि डरै थियो होला। घरको मूल मान्छे नदेखि टेलिफोनकै भरमा बैना गरेको छ। उनीहरूको अनुहारमा डराएको अनुभव गर्थे कि सर आउनुहुन्न पनि भन्थे। आउनु भएन भने त हाम्रो बर्बादै हुन्छ। तपाईँहरू कस्तो कुरा गर्नुहुन्छ? सायद तपाईँले उहाँलाई चिन्नु भएको छैन। हुन त हाम्रो चिन्जान नै थिएन, तर तपाईँहरूलाई आफै थाहा हुन्छ। एकपल्ट बोलचाल भेटघाट भएपछि म यसरी उनीहरूलाई सान्त्वना दिन्थे। २०६५ माघ २५ गते पास गर्न गयौँ। किता काट गर्नुपर्ने भएकाले हामीलाई दुई दिन लाग्यो पास गर्न। तीन दिनको तीन तुरुन्तै काठमाडौँ पनि पास गर्न आयौँ। भद्रपुरको प्लेन चढेर फागुन ४ गते काठमाडौँमा पनि पास गरियो। फागुन ६ गते मिलन भान्जाको बिहे थियो, त्यसैले हामीलाई हतारै थियो यता पनि पास गर्न। २०४० सालमा बिहे गर्दा बिहान बेलुका खाने चामल हुँदैन थियो। बिहान १ किलो ल्यायो बिहानै सकिन्थ्यो। बेलुका कहिले आधा किलो, कहिले त आज मैले राम्रा खालका कनिका ल्याएको छु त्यहीँ पकाउनु भन्दै पोको दिनुहुन्थ्यो आमाले। कहिलेकाहीँ पाहुना आउँदा साह्रै अप्ठ्यारो र असजिलो हुन्थ्यो भान्सेलाई। 2043 सालमा यस्तो थियो घरको स्थिति। आज 2065 फागुनमा काठमाडौँमा 35 लाखमा फागुन ४ गते घर पास गरियो। खुसीको सीमा थिएन। मिलनको बिहे काठमाडौँमै हुने भएकोले टिका बनी र ज्वाइँ झापाबाट आउनुभएको थियो। उहाँसँग भेट हुने बित्तिकै गडगडाएर हाँसोको खेतका छोडियो। ज्वाइँ हाम्रो हावभाव देखेर सधैँ छक्कै पर्ने, तर आज अझै अनौठो हाँसो थियो। टिका बनी आज छेउको सियो माझमा भयो। यो दिन आउँछ भन्ने कसलाई थाहा थियो? बिहे गरेको 26 वर्षमा काठमाडौँमा घर किन्ने भइएछ। अब त काठमाडौँ पक्का आउने भइयो। उता भने घर भाडामा लगाउने तर्खर गर्न थाल्नुपर्ने भयो। आमा बुबाको बन्दोबस्त मिलाउनु पर्ने। आमा बुबाको अनुहारमा पीडा भए जस्तो देख्थेँ घरिघरि। म बेला बखत म सम्झाउँदै गर्थेँ, भाइ सिधा छ, बुहारीले पनि धेरै हत्या गरेकी छ, आमा बुबाले घरमा बसिदिए भइजान्छ भन्दैछ। आमाको गनगन अर्को खालको छ। त्यो भनेको गाउँ बस्ती, त्यहाँ साह्रो गाह्रो पर्दा गाडी साधनहरू केही भेटिँदैन, न त झट्ट हिँड्न सकिन्छ। अरू गाउँबाट सहर बस्छन्, हामी सहरबाट गाउँ बस्दैछौँ। सबै उल्टा हाम्रो काम हुँदैछ। घर जाने भनेर होला बुबालाई भने निकै उज्यालो अनुहारमा देख्थेँ, आमाको भने अनुहार चिन्तित देख्थेँ। 2065 चैत्र १८ गते आमा बुबालाई घर लाने साइत छ। गाडीको जिम्मा साइनी दिदीलाई भनेको छ भन्दै फोन आयो। जानेर लाने भन्दा भन्दै साँच्चै नै जाने दिन आएछन्। कस्तो कस्तो नमिठो नरमाइलो भयो। आमा बुबा गएपछि एउटी भतिजी छोरी र म मात्र हुने भयौँ। बिहानैको गाडीमा भाइ र बुहारी आइपुगे। गाडी आउँदैछ भन्दै दिदी पनि बाइकमा आइपुगे। गाडी अगाडि आएर रोकियो। भाइको छोरो पनि पछि पछि आइपुग्यो। घरभरि मान्छे नै मान्छे भयो। सबै सामानहरू ओसार्न थाले, म पनि यताउता गर्न थालेँ। बुबा अघि नैदेखि लुगा लगाएर बाटाका तल्ला छेउमा घरतिर फर्केर हेरिरहनु भएको थियो। स्कुलबाट धमाधम फोन आयो। एसएलसीको अन्तिम दिन थियो। होस्टेल बस्नेलाई आफ्ना गार्जियनले स्कुलबाट निकाल्दै लान थालेछन्। आमा बुबा गए पनि छोरी आउने भई शून्य हुने भएन, हल्लखल्ल गर्ने भई भन्ने एकातिर, अब यो पलङमा यो घरमा हिजो अस्तिको परिवारको जोडी जस्तो भएर अब कहिले बस्न आउने छैनन् बाबुआमा, यो घरबाट सदाका लागि हुनुहुन्छ भन्ने कुराले अर्को खालको पिर पर्यो। बुबालाई ड्राइभरको छेउमा राख्यो। आमा बुबालाई सजिलो होस् भनेर सँगै राखेको थिए। त्यही छेउमा दिदी पनि। त्यही बेला प्रतिमा आइपुगी। गाडीमा अगाडि पछाडि सामान मान्छे गरेर भरि थिए। घरभित्र विरक्त थियो, सबै खाली खाली। गाडी स्टार्ट भयो। आमाले आँखाभरि आँसु पार्दै टाटा गर्नुभयो। मैले सामान्य जस्तो हुन खोजेर हाँस्दै टाटा गरेँ। गाडी देखुन्जेल हेरिरह्यौँ। घर सुनसान भयो, बेहुली अनुमाएर पठाउँदाको जस्तो। यता काठमाडौँबाट बारम्बार फोन हुन थाल्यो। अब किन ढिला गरेको, छिटो चाँडो गरेर हिँडिहाल्नु, बाटोमा अप्ठ्यारो पर्छ, बन्द हुन्छ। एक दिन मोहन ज्वाइँसँग सल्लाह गरेँ आमा घर जानलाई। ज्वाइँ र म बिहानै पुग्यौँ घरमा। मिस्त्रीहरू भिडिरहेका थिए। एउटा छाप्रो हालेको रहेछ, वरिपरि टिनले बारेको, टिनेरै छाएको। बुबाले भनिहाल्नुभयो, त्यस्तो सुख छाडेर धेरै खाना आएका हामी, यी यस्तै सुख भयो यसमा, अझ पानी आइदियो भने झन् सुख। माथि छाना लगाउन बाँकी थियो, मिस्त्रीहरूलाई धमाधम देख्थेँ। अव्यवस्थित सामान मान्छे सबै एकै ठाउँमा गन्जाङ गुन्जुङ भन्न त आमाले खाना खाएर जानु भन्नु त भयो। हामीलाई शनिशरीमा सादाले खाना बनाउने भनेको छ, खाना पाक्दैछ भनेर हामी फर्कियौँ। हिँड्ने भनेर बिल्डिङ त कस्न थालियो, तर कहिले हिँड्ने भन्ने आफैलाई थाहा छैन। बाटो कहिले राम्रो खुल्ला छैन, कहिले सिराहा बन्द, कहिले सप्तरी बन्द, कहिले बाढी पीडितले कोसी बन्द। अघिल्लो शुक्रबार हिँड्ने भनेको घरमा बस्ने मान्छे नआएर हिँडाइ भएन। अर्को शुक्रबार हिँड्ने भनेको बिहान आएर कागजपत्र भयो। टिका बहिनीले बिहानै फोन गरेर यतै खाना खानु, ज्वाइँ लिन आउनुहुन्छ भन्नुभयो। साँच्चै भन्ने हो भने आमा बुबा गएदेखि घरमा खाना पकाएर खाएकै थिएन। त्यो पनि सामान सारेर लथालिङ्ग नै थियो, सहज लागेको थिएन। ६ गते बिहान चार पानी टिका बहिनीकोमा खाना खान गइयो। १० बजीतिर काठमाडौँबाट फोन गर्नुभयो। बाबुछोरीको फोनबाट गफ भएपछि एकैछिनमा काठमाडौँ हिँड्ने भयौँ हामी। टिकट पनि गरेको छैन, गाडी पनि बुझेको छैन, सामान त सबै तयारै पारेको थियो। गर्मी असाध्यै बढेको थियो, घाम कति धेरै लागेको छ, बाहिर ननिस्कनु भित्रै बसिरहनु, तातो बाफले हप्प भएको थियो। तर पनि सामान बोक्ने ठेला रिक्सा खोज्न छाता उडेर ओरपर ठेला गर्न थाले म 2 बजे घरबाट निस्कने भन्ने थियो 12 बजे गोमा सुर्खेत जान भनेर रिक्सा ठेला गरेर हिँडिन नराम्रो लाग्यो अब हाम्रो पालो थियो हिँड्ने गोमालाई जिस्काए गोमा रोइनौ रोइन म त दिदी पो रुनुभयो यो पनि रोई छोरीलाई देखाउँदै भनिन् तपाईँको कति बजे हो मेरो 2 बजे 2 बजे ठेला रिक्सा दुवै आए सामान धमाधम लोड हुन थाल्यो सामान देखाएर म झ्यालडोकाहरू बन्द गर्न धमाधम थियो घर छोडेर हिँडियो घरको चाबी अर्काको जिम्मा लगाएर हिँड्नु पर्यो मन खल्लो भयो बिर्तामोडमा नानु टिका ज्वाइँ सबै गएर गाडीमा सामान लोड गरिदिए हामी आमा छोरी कहाँ हिँडेका हौँ जस्तो लाग्छ आफैले आफैदेखि अनौठो लाग्छ गाडी कुद्न थाल्यो सबैले हामीलाई विदा गरे हामीले पनि विदाईको हात हल्लायौँ आज मलाई बेहुरी अनुहार आमा बुवाले पराई घर पठाए जस्तो नै अनुभव भएको थियो गाडी रोकिँदा यात्रीहरूको गानेगुने कुरा गरेको सुनिन्छ कोसीमा बाढी पीडितले बाटो बन्द गरेका छन् गाडीमाथि फेरीबाट जान्छ अरे फेरीबाट गाडी हालेर तार्छ अरे भन्छन् त्यहाँ त गाडी लाइनमा पालो कुरेर बस्नुपर्छ गाडी रोकिने बित्तिकै यात्रीहरूको गफ काफ कुराकानी सुरु हुन्थ्यो बाहिर पानी निकै ठूलो परेको देखिन्थ्यो डराएर छोरी पनि रुन थाली मरिन्छ होला यत्रो हावा आयो पानी त त्यति नै ठूलो परिरहेको छ सबै निस्केर गए जाउँ हामी पनि उनीहरूसँगै त्यसपछि हामी बीच सम्वाद भयो मैले उसलाई सम्झाउन थालेँ केही कम भयो अब पनि मानिसहरूको ओहोरदोहोर भइरहन्छ यत्तिकै छ पछाडिबाट आउने गाडीहरू एकपछि अर्को आइरहेका छन् बिहानसम्ममा हाम्रो गाडी निकै नै अगाडि बढिसकेको थियो बिहान 6-7 बजे ड्राइभरले मुख धुने ठाउँ देखाइदिन्छु भन्दै लिएर गए हामी सबै उनको अगाडि पछाडि लागेर गयौँ निकै नै माथि थियो धारा चिल्लो चिल्लो अलिअलि सिमसिम पानी बगेको ढुङ्गा र बुट्टा समाउँदै निकै नै माथि पुग्नुपर्ने धारा निकै माथिबाट डोर्याएर ल्याएको थियो पानीको त के दोष दोष त मान्छेकै हो धाराको पनि माथि गएर दिशा पिसाब गर्छन् भन्दै कराउन थाल्यो ड्राइभर गाडीको संख्या गनेर साध्य छैन त छाड र मछाड ड्राइभरकै पर्थ्यो भोलिपल्ट उज्यालो त भयो तर अब कसरी दिन बिताउने कोही घुम्न जाने भए चतरातिर कोही डाँडा जंगलतिर हामी लाग्यौँ फेरितिर गाडी तारेको हेर्न हाम्रो गाडीमा प्रायः सबै बुढापाका जस्ता परेका थिए त्यसमा पनि धेरैजसो बिहानको चिया नास्तापछि पारिपट्टिको अर्को गाडीमा चढेर हिँडिसकेका थिए हाम्रो गाडीमा हामी यात्रु बनेका अब 5 जना मात्र थियौँ एकजना दिदी दमकबाट चढ्नुभएको थियो माइती रहेछ गौशाला उहाँकै सल्लाह र सहयोगले हामीलाई पनि आँट आएको थियो उहाँका पनि सामान धेरै भएकाले अर्को गाडीमा जान सक्नु भएन एउटा सामान बोकेर अर्का गाडीमा सारेको 300 भाडा तिर्नुपर्ने उहाँका पनि 4 थिए हाम्रो त 8 भन्दा बढी गाडीहरूको तछाड र मछाड तल्न थाले धेरै नै ओभरटेक भयो रातभरि पनि अब त पुलिस पनि सँगै लागेर ओभरटेक गराउन थाले बल्ल बल्ल हाम्रो गाडीको फेरीको छेउछाउ पुग्न लागेको थियो 3 दिनपछि कोसीको बगरमा माथि त गाडीका यात्रुहरूको धेरै ओहोरदोहोर भइरहने हुँदा पनि डर थिएन गाडीभित्रै झ्यालको छिसा बन्द गरेर सुत्ने गरिन्थ्यो सुत्नु त के नै थियो र रातभरि जागा बसेर बिताइन्थ्यो डर र त्रासले दिनमा त एकअर्कासँग गफगाफ गरिन्छ सबैको व्यथा एउटै थियो कोही हिँडेको 3 दिन भयो भन्थ्यो कोही 4 दिन गाडीभित्र एउटा फिक्कलको भाइसँग चिन्जान भएको थियो चिन्जान त भर्खरै भए पनि एकैतिर घर भएकाले र बास बस्नुपर्दा आफ्नै भाइ जस्तो लाग्यो भाइले पनि दिदी नडराउनु हामी त एकै ठाउँका रहेछौँ भनेर आँट दिइरहन्थे भोलिपल्ट बिहान तिनै भाइले खाना खाने ठाउँसम्म पुर्याइदिएका थिए भन्थे कति दिनसम्म यहाँ बस्नुपर्ने हो यसै गरी भोकै कहाँ बस्न सकिन्छ जे जस्तो हुन्छ यादै नगरी खानुपर्छ उनको भनाइ ठिकै थियो त्यो परदेशमा बिमारी हुँदा चाहेर पनि कसैले उद्धार गर्न सक्दैनथ्यो त्यति धेरै गाडीको लस्करबाट कहिले पालो आउनु र अनि घरमा गएर खाना खानु त्यो सम्भव नै नहुने जस्तो भएको थियो कहाँ कहाँदेखि हावाले उडाएर ल्याएको बालुवा पनि त्यहीँ खानेकुरामा मिसिन्थ्यो दिङमिङ लाग्दै खाना खायौँ दिनको 2 बजेको थियो बल्ल कतै जाँड छानिराखेका हुन्थे कतै सुकुटी सुकाएको कतै सेल सुई सुई घुमाइरहेका हुन्थे बजैहरू अघिल्लो दिन बिहान टिका बहिनीकामा खाना खाएर हिँडेका हामी बेलुका त खाने कुरै भएन गाडीभित्र भोलिपल्ट 2 बजी भेट्दा दाल भात र आलुको भुजिया नै भए पनि निकै मिठो भयो त्यस दिनदेखि दिनको एक छाक खाने गर्न थाल्यौँ घरबाट हिँडेको 2 दिनमा खानासँग हाम्रो भेट भएको थियो त्यही खाना पनि भनेको बेलामा कहाँ भेटिन्थ्यो र त्यसलाई पनि कुरेर बस्नुपर्ने पहिलो दिन पुग्दै ठिक्क भयो दोस्रो र तेस्रो दिन खोलाकै बास चौथो दिनमा बल्ल गाडी तर्सके जस्तो भएको बेलामा पुलिससहित लागेर गाडी ओभरटेक गराउन थाले धेरै पछिका गाडी अगाडि बोलाउँदै धमाधम तार्न थाल्यो पुलिसले त्यस्तै हो भने त आज पनि पालो नआउनु भयो भन्ने लाग्यो दमकबाट चढ्नुभएको दिदी हाम्रो अभिभावक जस्तै हुनुहुन्थ्यो उहाँको एउटा छोरो 13 वर्षको भाइकी छोरी एसएलसी दिएर घुम्न हिँडेकी पुलिसको ताल देखेर हाम्रो आशा हराए जस्तो हुन थालेको थियो गाडीको पालो मिलाउन बसेको पुलिस आफै पछिको गाडी अगाडि बोलाउँदै तार्न थाल्यो हेर्दा हेर्दै 10-11 गाडी अगाडि बढिसकेका थिए ती दिदीले पुलिससँग झगडा गरिन् दिदी जङ्गीको देखेपछि हाम्रोभन्दा पछिल्लो गाडीबाट पनि मानिसहरू उत्रिएर आए र त्यहाँ निकै विवाद भयो। हाम्रो हल्ला र विरोधले गर्दा हाम्रै गाडीलाई पालोमा बल्ल अघि बढाए। हाम्रो गाडी फेरीमाथि चढ्यो। ड्राइभर खलास यात्रीहरू सबै अगाडि सरे। कोही तलै झरे फेरीमै फेरीको बार समाउँदै फेरि बिस्तारै तर्न या सर्न लाग्यो। बेला बेला कच्याको चुक ढलपल हुँदै हुँदै सर्न थाल्यो। तल हेर्दा हरियो पानी बेगसँगले दौडिएको देखिन्छ। कहाँ पुग्ने हो हतार रहेछ उसलाई। मन त्यसै चिउचिउ हुन्छ। डर राख्ने कतै ठाउँ थिएन। मुटुको धड्कन छिटो छिटो बढिरहेको थियो। सुस्त गतिले फेरि हिँडेको थाहा हुँदैन थियो। सबैको मुख सानो र डराएको लाग्यो। अनुहार न्याउरो लाग्थ्यो। सबैले राम नाम जपिरहेका छन्। बल्ल तल गाडी कोसी पारी पुग्दा हाम्रो को सीमा थिएन। सबैको अनुहारमा हँसिलोपन छाएको थियो। खोलाको किनार किनार हुँदै गाडी लाग्यो। ओह्रालो धुलो उडाउँदै एक किलोमिटर जति नै दौडिएको थियो। गाडीको चक्का पङ्चर भयो। बल्ल चार दिनमा गाडीले कुद्ने मौका पाएको थियो। त्यही पनि त्यस्तो। हामीलाई गाडी रोक्योस् कि नरोक्योस् कुनै चिन्ता थिएन। बेला बखत खलासी दाई छेउमै आएर गफगाफ गर्थे। उनको घर परिवार छोरो धन कमाउनु परदेश गएकी आफ्नो श्रीमतीका बारेमा कुरा गरेर पनि उनी चित्त बुझाउने गर्थे। ड्राइभरको गाडी हकाई सहज र सन्तुलित थियो। चार दिनदेखि सँगै भएकाले हामी सबै एउटै परिवारका सदस्य चाहिँ भएका थियौँ। राति झण्डै एक बजेको थियो होला। फेरि गाडीको चक्का पङ्चर भएछ। घरिघरि बिउँदै हेर्दै चिम्म हुँदै थिए आँखा। गर्मी निकै थियो। रिमरिम उज्यालोमा चितवन पुर्यायो। खुर्सानीको बासना आयो कुहिएको। घाम र पानी दुवै भेटेको थियो खुर्सानीले। चितवन हो यो, यहाँ पनि हाम्रो माइती घर छ। गाडीबाट ओर्लेर यताउता हेरे। कतै दाजुलाई देखि पो हाल्छु कि। धरावासीजीको फोन आउने क्रम निरन्तर थियो। चार दिनपछि बल्ल हिजो बेलुकादेखि फोन सम्पर्क हुन थालेको थियो। गाडीमा राम्रोसँग कुरा बुझिँदैन। बाटामा आमाले पनि फोन गर्नुभयो अचम्म मान्दै। आमाको खबरबाट एउटा नराम्रो खबर। कल्पना दिदीको छोरा खस्यो। गाडीले खिचेर चार अलीमाथि कुमार दाजुहरू सबै त्यतै गए भन्ने थियो। मन त्यसै अमिलो जस्तो भयो। साइली सानीमा सासुकी छोरी कल्पना साह्रै मिल्थिन् मसँग। गरिबीका कारणले आफ्नै बिहे गरेकी थिइन्। बिहेपछि पनि धेरै दुःख थियो। हडिया पारीको कृषि विकास बैंकले लिलाम गरेको गोदाममा बस्दै आएका थिए। 2050 सालमा टाइफाइड भएर उनको निधन भएको थियो। एक छोरा र एक छोरी थिए। सात महिनाकी काखी छोरीलाई सानीमाले साह्रै दुःख गरी हुर्काउनु भयो। छोरा बाबुसँगै थियो, तर बाबुले अर्की बिहे गरेपछि छोराको साह्रै बिजोग भएको थियो। घर पुग्न आँटेको थियो। खुसी सबै भत्कियो। कति छिटो र थोरै दिनको रहेछ। हामी यतिका दिनसम्म गाडीमा बसे पनि बिमारी त भएका थिएनौँ, तर हामी कहाँ आइपुग्यौँ, कहाँ ओर्लिने भन्ने थाहा थिएन। काठमाडौँ आइपुगेको थियो। कोही गौशालाका थिए, कोही कताका। सबै आफूलाई पाएक पर्ने ठाउँमा ओह्रालिदिनु भन्थे। हामीलाई थाहै थिएन कहाँ ओर्लिनुपर्छ। तमादम फोन गर्न थाल्यौँ धरावासीजी र छोरालाई। पत्तै पाउँदैन थियौँ कहाँ रोकिएको छ गाडी भन्ने। खलासी दाईले नै फोन दिएर भन्न लगायौँ। बिहानको 8 बजेको थियो। हामी मधेसबाट गएकाले होला चिसो आनन्द भयो। धरावासीजी र विवेक आइपुगे। ढुक्क लाग्यो। बल्ल घर पुग्ने भयो। आज आफ्नै घरको भात भने जस्तै गरी खान पाइने। ओछ्यानमा राम्रोसँग सजिलै गरी आनन्दले निदाउनु पाइने भयो। यतिका दिनसम्म निदाउन नपाएको, खानासम्म राम्रो गरी नभएको नुहाई धुवाई त कुरै नगरौँ। छोरीको अनुहारमा खुसीको सीमा थिएन। गाडी घरको ढोका अगाडि पुगेर रोकियो। रिङ्गाटा लागेको थियो। गाडीबाट ओर्लिँदा छोरी छरासर भित्र पछि घरलाई एकछिन उभिएर हेरे। रङरोगन गरेर चिटिक पारेको रहेछ। सामान केही हालेको, केही हाल्न बाँकी। धरावासीजीलाई त्यसरी घरमा रङ लगाउनुपर्छ, सरसामान हाल्नुपर्छ भन्ने कुरा आउँछ भन्ने नै मैले सोचेकी थिइनँ। एकछिन त छक्क परे। अलमल्ल परेर उहाँको अनुहारमा हेरिरहे। हुन त छक्क पर्नुपर्ने केही थिएन। सबै आफ्नै मात्र बुद्धिले गरिन्छ भन्ने पनि हुँदैन। त्यसमा बुद्धि थपिदिने अरू पनि हुन्छन्। त्यही हुनुहुन्छ सुवेदी आमा। उहाँले नै गर्दा घर किनेको भने पनि हुन्छ। साथैमा छ छोरो विवेक। उसले घर व्यवहार गर्न धेरै जानिसकेको छ। धेरै कुरा आमाले भन्दै जानुहुन्छ र विवेकले गर्दै जान्छ भन्ने मलाई थाहा थियो। घरभित्र पस्दा बेहुली भएर भित्रिए जस्तै लाग्यो। 2066 वैशाख 8 गते काठमाडौँको घरमा शुभसायद गरेर भित्रिँदा खुसीले मन हावामा तैरिए झैँ भएको थियो। जीवनले एउटा यात्रा पूरा गरेको थियो। गरौँ भारी बिसाएपछिको आनन्द जस्तो सन्चो भएको थियो।
कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं। यो उपन्यासको वाचन यही पूरा हुन्छ। केही बेरपछि यसै पुस्तकका विषयवस्तु र सन्दर्भबारे कार्यक्रम श्रुति सम्वेकका लागि कृष्ण धरावासीले लेख्नु भएको एउटा लेख लिएर आउने नै छौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सुस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्धावास, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली, कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामीले आज सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन पूरा गरेका छौं। अब यसै पुस्तकबारे कार्यक्रम श्रुति सम्वेकका लागि कृष्ण धरावासीले लेख्नु भएको एउटा लेख सुनौ।
२०५८ साल कार्तिकमा आमाको निधन भएपछि ममा एक किसिमको अनौठो निराशा जस्तो उदाएर आयो। मेरी आमा दिनदिनै बुढी हुँदै गइरहेको भए पनि उहाँको कुनै दिन निधन हुनेछ भन्ने कुनै कल्पना पनि सायद मनमा आएको रहेन सक्यारे। हुन पनि कुन सन्तानले आफ्नो आमाको मृत्युको कल्पना गर्न सकेको हुन्छ र त्यसमा पनि म त्यो छोरो थिएँ जसले होस पाएदेखि 42 वर्षको हुँदासम्म पनि आफूलाई हुर्किएको जस्तो ठानेको थिएन। आमाले पनि मलाई कहिले हुर्किएको देख्नु भएन। भाइ बहिनीहरूलाई कहिलेकाहीँ हकारेको सुन्थे, त्यो दाजुलाई किन काम लगाउँछौ, त्यो केही जान्दैन। आमाले कहिल्यै मलाई जान्ने र सक्ने हुर्केको छोराको रूपमा देख्नुभएको थिएन। म जेठो छोरो भएर पनि आमाको लागि काखको नानी जस्तै रहेछु। अचम्म लाग्छ, म तीनवटा छोराछोरीको बाबु भइसकेको थिएँ तर आमाका अघि ती छोराछोरीभन्दा पनि सानो जस्तो अनुभूत गर्थे। अनि जब आमा बित्नुभयो म वास्तवमै अनाथ जस्तो भएको थिएँ। निन्द्रा नलाग्ने, भोक नलाग्ने, लेख्न पढ्न मन नलाग्ने, एकोहोरिने अनौठो हुन थालेको थियो ममा। कहिले हाँसेर नअगाउने म, मैले हाँस्नै बिर्सेको थिएँ। एक दिन सीताजीले भन्नुभयो, यो के भएको तपाईँलाई, सबैका मर्छन् नि आमा बाबु, बुढाबुढी हुँदै गएपछि त हामी पनि मर्छौं, तपाईँ काखको दुधे बालक पनि त होइन, यसरी शोक गर्न सुहाउँछ त। सीताजीको कुराले निन्द्राबाट बिउजे चाहिँ भए, हो त म के भएको जस्तो लाग्यो। वास्तवमै म त शोकको तन्द्रामा पो पुगेको रहेछु। केही सोच्नु नै थिएन नि मैले, मैले नबुझेको के थियो र मलाई कसले के सिकाउनु थियो र। अनि फेरि केही दिनपछि सीताजीले भन्नुभयो, तपाईँ त लेखक मान्छे, दुनियाँका कथा लेखेर हिँड्ने, तपाईँलाई आमाको निधनले यति धेरै पीडा भएको भए लेख्नु नि त आफ्नै कथा, आमाकै जीवनको कथा लेखिदिनु, आफ्नै मन पनि त हलुको होला। सीताजीको यो कुराले मेरो दिमागमा झिलिक्क बत्ती भएर चाहिँ लाग्यो। सोचेँ, हो नि त आमाकै जीवन पनि त एउटा कथा हुन सक्छ। र त्यही साँझदेखि मैले लेख्न थालेँ। आधा बाटो 2059 ज्येष्ठ महिना थियो त्यो। लगातार 5 महिना लगाएर मैले आधा बाटो लेखिसकेँ। आधा बाटो लेखिसक्दा मेरो मन र मस्तिष्क खाली जस्तो भएको थियो। सारा जीवनको बोझ कहीँ लगेर बिसाए जस्तो भएको थियो। दस वर्ष बितेछ, बित्न त कति थोक भएर बित्यो 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 यो 10 वर्ष। तर पछि फर्केर हेर्दा त झिलिक्कै बिते चाहिँ लाग्छ। यस 10 वर्षमा हुने नहुने के भए व्यक्ति र समाजको जीवनमा। समय जहिले पनि वर्तमान मात्र लामो हुँदो रहेछ, पटक्कै नबित्ने, त्यहीँ बसिरहेको अटेरी बाँदर जस्तो। तर बितेपछि त्यो कति निष्ठुर र द्रुततर छ जस्तो लाग्ने। आज यो 10 वर्षको पहिलो हप्ता नै यस्तो भएर आयो कि अब जीवन सम्झाउने समय बुझाउने र म को हुँ भनेर चिनाउने सीताजी पनि नभएको भएर आयो यो 10 वर्ष। 42 वर्षको उमेरमा आमा मर्दा अल्लिने म 50 वर्षको उमेरमा विधुर हुन पुगेँ। उस दिन आमाको आसन ग्रहण गरेकी सीताजी आज आफ्नै बिरानी भएर जानुभयो। दुई 2067 फागुन 12 गते टिचिङ अस्पतालले उहाँलाई चौथो स्टेजको ठूलो आन्द्राको क्यान्सर भएको सूचना मलाई दिएर ऊ शान्त भएको थियो र म मात्र यस्तो हल्लिएको थिएँ कि अब यो संसारमा कोही बाँच्दैन, सब मर्छन्, अब यो आकाश पनि रहन्न र बादल पनि। म कुनै उपन्यासको निरीह पात्र जस्तो भनेर निर्धुम कतै हेरेर घण्टौं टोलाइरहेँ। जब मेरो सरुवा कृषि विकास बैंकको मुख्य कार्यालय काठमाडौँमा भयो, सीताजीले भन्नुभयो, जागिर खाएपछि जहाँ पठाए पनि जानै पर्ने हो, झन् काठमाडौँ नै पठाए भने किन नजानु। सीताजीले के भन्नुहोला भन्ने लागेको रहेछ मनलाई। उहाँले स्वीकृति दिएपछि 2064 साल भाद्र 2 गते म कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौँमा हाजिर भएँ। आफूसँगै भनेर एसएलसी पास गरेको सानो छोरो विवेकलाई पनि लिएर आएको थिएँ। कक्षा 10 अध्ययनरत सानी केटी छोरी प्रतिमा पढाइ बिग्रेला कि भनी होस्टेलमै बस्न थालिछ। दिप्लेस त 2 वर्ष अघिदेखि नै युएनएचसीआर दमकमा कार्यरत थियो, ऊ उतै बस्थ्यो। सुरुमा मलाई उल्क्याएर काठमाडौँ पठाउने सीताजीलाई त्यो घरमा एक्लै बस्नुपर्दा गाह्रो हुन थालेछ। हुन त सासु ससुरा पनि त्यही घरमा बस्नुहुन्थ्यो, आफ्नो आमा बाबुसँगै भए तापनि हामी कोही उहाँसँग नभएकाले एक किसिमको उदासीनता र निराशा पलाउन थालेछ। एक दिन फोनमा कुरा गर्दा गर्दै रुन थाल्नुभयो, भन्नुभयो, सक्दिनँ म एक्लै बस्न यो ढ्याङ्गे घरमा। मैले निकै बेर सम्झाएँ, भन्नुभयो, रातभरि निद्रा लाग्दैन, झल्यास झल्यास हुन्छु, डर लाग्छ। के म सरुवा फर्काएर आउँ त, मैले भने, हुँदैन हुँदैन, एकपल्ट काठमाडौँ पुगेको जागिर फर्काउनुहुन्न, बरु बिस्तारै सबै उतै भेला हुनुपर्छ। अनि मैले सम्झाउँदै भने, आमा बितेको बेला तपाईँले मलाई कति सम्झाउनु भयो, आधा बाटो लेख्न लगाउनु भयो, आज आफूलाई मन विचलित भएको बेला बुद्धि आएन, लेख्नुहोस् न तपाईँ पनि आफ्नो जीवनको आधा बाटो, तपाईँ पनि त लाग्नु भने 40 वर्षमा। नभन्दै त्यसै साँझदेखि उहाँले लेख्न थाल्नुभएछ आफ्ना जीवनका पीडा र दुःखहरू। बीचबीचमा फोन भइरहन्थ्यो, म उहाँका कुरा सुनेर सुझाव दिँदै हुन्थेँ। 2065 साल वैशाखमा स्थायी बसाइकै लागि काठमाडौँ आएपछि बाँकी भाग झन् छिटो छिटो लेख्न थाल्नुभयो। कहिलेकाहीँ भन्नुहुन्थ्यो, कति मजा हुँदो रहेछ लेख्न, र त तपाईँ सधैँ मस्त देखिनुहुँदो रहेछ, अब यही पारा हो भने म पनि बन्छु होला लेखक। साँच्चै नै लेखककै जस्तो पारामा उहाँ लेख्न थाल्नुभयो। लगातार 4 डायरी भरिए। अचम्म चाहिँ के लाग्यो भने उहाँको लेखाइमा केरमेट भन्ने कतै केही छँदै थिएन। लेखेका जति प्रतिमा र विवेकले टाइप गरिदिँदै गए, चित्त बुझ्दो भएको थिएन उहाँलाई। एकपल्ट आफैले साफी गर्दै थप्ने भन्दा भन्दै दिनदिनै शिथिल र कमजोर हुँदै जानुभयो। अस्पताल धाउन थालियो। पाठेघरको समस्याबाट मुक्ति लिन 2067 असार 11 गते उहाँको पाठेघरको अपरेसन भयो। त्यसपछि पनि पीडा कम भएको थिएन। अपरेसन गर्नु अघिदेखि नै वास्तविक रोगको निदान हुन नसकेको रहेछ। 4 दिनको यो पापी चोला यो सानो गुमानी, 4 दिनको यो पापी चोला यो सानो गुमानी, आखिर एक दिन हावाले छर्छ दुई मुठी खरानी। यस्तै भने चाहिँ थाहा भयो उहाँलाई रोग लागेको थिएन रहेछ, कालले गाँजेको रहेछ। अढाई महिनासम्म अत्यन्त कष्टपूर्ण पीडासँग जुझ्दै वैशाख 9 गते उहाँको प्राण शून्यमा कतै बिलायो, हरायो। हामी सबैले देख्दा देख्दै उहाँले हह गर्न र सास फेर्न छोड्नुभयो। लेख्दा लेख्दैको अधुरो पुस्तक आज पाठकको हातमा पुर्याउन बाध्य भयौं हामी। हुन त यस किताब यो कुरा भन्दैन कि अब उहाँ यस संसारमा हुनुहुन्न, बरु भन्छ उहाँ अहिले काठमाडौँ चण्डोलको घरमा रमाइरहनु भएको छ। आज सम्झिरहेको छु आमासँगको वियोग कडा कि सीताजीसँगको वियोग। आज मेरो शिरमा हात राखेर जीवनमा फर्किन सम्झाउने कोही छैनन्। संसार यस्तै हो, चित्त बुझाउनुपर्छ भन्नेहरू सबै छन्। चित्त कसरी बना बुझाउनु, के भनेर के का लागि बुझाउनु? जब लेख्छु यस पुस्तकको दुवैपट्टि बाहिरी आवरणमा सीताजीको हाँसिरहेको फोटो आज पनि निर्धुम कतै टाढा क्षितिजतिर एकोरिरहन्छन् यी आँखाहरू। कि सीताजी हिँडेको बाटोमा म थिइनँ, तर आज एक्लै कहाँ जानुभएको उहाँ? जीवनको यस सुन्दर बिहानीमा उदासीन आँखा र मनले आज पनि हेरिरहेछु आकाशमा बादल, टाढा पहाडमा रुखहरू र उदास जिन्दगी। आज मलाई सम्झाउने त्यो स्वर छैन, बिस्तारै कपाल चुम्चुमाउने ती हात छैनन्, आफै भित्र उमारेर सीताजीको प्रेम म कोसिस गरिरहेको छु फेरि बौरिन, फेरि बाँच्न र अघि बढ्न। हो, आज ठिक 10 वर्षपछिको अर्को जेठ महिनामा फेरि थालेको छु लेख्न। अर्को आधा बाटोको कथा, सीताजी नभएको कथा, म मात्र म बाँचिरहेको कथा। आँसुहरूको यो जिन्दगीमा म फेरि एकपल्ट बग्न थालेको छु, आँखाबाट, हत्केलाबाट, मन र मस्तिष्कबाट। सोच्न डर लागिरहेको छ आउने 10 वर्षपछिको कुनै जेठ महिना। उज्यालो एफएमले यसअघि मेरा आधा बाटो, राधा जस्ता पुस्तकहरू वाचन गरेर संसारभरिका श्रोताहरूको कानसम्म पुर्याई मलाई चिनाउन अथक प्रयत्न गरेको छ। आज मेरी सीताजीलाई पनि मरणोपरान्त उहाँ हिँडेको बाटो पढिदिएर त्यसै गरी फैलाइरहेको छ। एफएम रेडियोको संसारमा उज्यालो एफएमले लेखकहरूमाथि लगाएको यो गुण तिरिन सक्नु छ। रेडियो पत्रकार मित्र अच्युत घिमिरे, मन्टेश्वरी सजिता हमालको सुरिलो र कर्णप्रिय स्वरको प्रशंसा गरेर नथाक्ने श्रोताहरूका फोन सुनेर र इमेलहरू पढेर मलाई भ्याइ नभ्याइ छ म आभार व्यक्त गर्न चाहन्छु उज्यालो एफएम परिवार र श्रुति सम्वेद कार्यक्रमका मित्रहरूप्रति। सीताजीको निधन भएको 12 दिनदेखि प्रसारण प्रारम्भ भएको यो कार्यक्रमले आज एउटा यात्रा पूरा गरेको छ। चण्डोलको घरमा बसिरहेको म सीताजीले बाहिर ढोका ढकढकाएको सुनिरहेछु। उहाँ यो घरमा प्रवेश गर्दै गरेको ध्वनिले बिउजिरहेको छु। यस जीवन्त प्रस्तुतिप्रति आभारी छु र सम्पूर्ण मेरा आदरणीय श्रोता तथा पाठकहरूप्रति समेत कृतज्ञ रहेको छु।
सँगै सँगै बाटो संग संग टाढ़ा टाढ़ा सता सता हमी दुबई तिम्रो माया मर्नै सकिन्न तिम्रो माया मर्नै सकिन्न मर्न बरु गाह्रो मर्न बरु गाह्रो तिम्रो माया मर्नै सकिन्न
यसै लेखको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6409 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiutishruti@unn.com.np। हवस् त अर्को मंगलबार कथाकार रामेश्वरी पन्तको कथा संग्रह घाउ चहरै नै रहेबाट केही कथाहरूको वाचन लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा अवलियर क्यामोको उपन्यास आउटसाइडरको नेपाली अनुवाद पराईको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।